بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کی ہندی سیوا کے سبھی شروتاؤں کو زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتاؤں، آج کے کاریکرم کا شبھارمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 207ویں سے 209ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پایا ہے شری سبز علی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، ومن الناس من يشري نفسه ابتغاء مرضات الله والله رؤوف بالعباد، يا أيها الذين آمنوا ادخلوا في السلم كافة اتبعوا خطوات الشيطان إنه لكم عدو فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا أن الله عزيز حكيم، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے، اور لوگوں میں وہ بھی ہے جو ایشور کی مرضی کے لیے اپنی جان بیچ دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتینت کرونا میں ہے۔ ہے ایمان والو، تم سب پورن روپ سے اسلام میں پروشت ہو جاؤ، اور شیطان کے پچنوں کا انسرن نہ کرو کہ نسندے وہ تمہارا کھلا ہوا شترو ہے۔ پھر یدی تم اسپشٹ نشانیوں کے آ جانے کے بعد بھی لڑکھڑا گئے तो जान लो कि निसंदेह ईश्वर अत्यंत प्रभुत्वशाली और तत्वदर्शी है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज मंगलवार है, मुहर्रम की 4, मुर्दाद की 11 और अगस्त की 2 तारीख। श्रोताओ, हमारा ये कार्यक्रम आप शॉर्टवे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमें आशा है कि हमारा आज का प्रसारण भी आपको अवश्य पसंद आएगा। पत्र व्यवहार के लिए हमारे पते नोट कर लें। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir, जबकि ताज़ा समाचारों से अवगत होने के लिए हमारी वेबसाइट का पता है parstoday.com/hi और हमारा व्हाट्सएप नंबर है 00989035065492। श्रोताओ, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सदा की भांति आप सबसे पहले देश विदेश के समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप मुहर्रम के संबंध में सुनेंगे हमारा विशेष कार्यक्रम और सभा का अंतिम और साप्ताहिक कार्यक्रम होगा कुरानी किस्से। श्रोताओ, ये तो ही हमारे आज के कार्यक्रम की रूपरेखा और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मरियम मेहरदादी और मोहम्मद मेहदी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। विदेश मंत्री ने कहा कि अमरीकी ये न सोचें कि दबाव और प्रतिबंध से वे विशिष्टता ले लेंगे। मालदीव के राष्ट्रपति ने कहा है कि उनका देश भारत का सच्चा दोस्त है और रहेगा। चीन के बाद रूस ने भी अमेरिका को चेतावनी दी। पाकिस्तान का सैनिक हेलीकॉप्टर लापता, कई बड़े सैनिक सवार थे। और अब आप विस्तार से समाचार सुनिए।
विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहिया ने कहा है कि अमेरिकी यह न सोचें कि प्रतिबंध लगाकर और दबाव डालकर वे ईरान से विशिष्टता ले सकते हैं। यूरोपीय संघ की विदेश नीति आयुक्त जोसेफ बोरेल ने अभी हाल ही में एक प्रस्ताव दिया है और एक टैक्स ईरान गुट 4-1 और अमेरिका को भेजा है और ईरान और परमाणु वार्ता करने वाले देश इस प्रस्ताव की समीक्षा कर रहे हैं। पर इसी बीच अमेरिका ने एक नया प्रस्ताव पारित करके 6 कंपनियों और एक जहाज के खिलाफ प्रतिबंध लगा दिया। इन कंपनियों पर ईरान के साथ संबंध रखने का आरोप है। विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहिया ने कहा कि इस्लामी गणतंत्र ईरान ने भी अमेरिका के इस प्रतिबंध के जवाब में सैकड़ों सेंट्रीफ्यूज मशीनों में गैस भरने का काम आरंभ कर दिया है। विदेश मंत्री ने कहा कि अमेरिकियों को अविश्वसनीयता लेने की नीति छोड़ देनी चाहिए। ईरान तार्किक वार्ता का पक्षधर है और वो एक मजबूत परमाणु समझौते तक पहुँचने में गंभीर है। इसी प्रकार विदेश मंत्री ने कहा कि खेद की बात है कि आज की दुनिया में पश्चिम अपने कृत्रिम मूल्यों को दूसरे देशों पर थोपने का प्रयास कर रहा है, जबकि अमेरिका और दूसरे देश मानवाधिकार के मौलिक अधिकारों पर भी ध्यान नहीं देते हैं। उन्होंने कहा कि जानी केवल ताकत और प्रतिरोध की भाषा समझते हैं और इस्लामी क्रांति और प्रतिरोध के अनुभवों ने सिद्ध कर दिया है कि नस्ल भेदी और अवैध जानी शासन ताकत और प्रतिरोध के अलावा कोई अन्य भाषा नहीं समझता है। परंतु इस्लामी गणतंत्र ईरान ने फिलिस्तीन के मूल निवासियों के मध्य रेफरेंडम कराने के सुझाव व प्रस्ताव को दे दिया है और ये मूल निवासी चाहे मुसलमान हो या ईसाई या यहूदी।
ईरान की परमाणु ऊर्जा एजेंसी के प्रवक्ता ने बताया कि सैकड़ों आधुनिक सेंट्रीफ्यूज लगाने का आदेश मिला है। इरना के अनुसार बेहरूज कमालवंदी ने सोमवार की रात टेलीविजन पर बताया कि सोमवार की शाम सैकड़ों आधुनिक और नए सेंट्रीफ्यूज लगाने का आदेश जारी किया गया, जिनमें IR6 और IR1 भी शामिल हैं। कमालवंदी के अनुसार ये काम प्रतिबंधों को हटवाने और ईरानी हितों की पूर्ति तथा संवर्धन के न्यूनतम स्तर को हासिल करने के लिए किया जा रहा है, जो देश की जरूरत है। उन्होंने बताया कि इस संबंध में अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA को सूचित किया जा चुका है। उन्होंने ये भी याद दिलाया कि इन मशीनों को लगा दिया गया था और IR6 की 500 मशीनों के क्रियान्वयन में 10 से 15 दिनों का समय लगेगा। याद रहे कि अमेरिका मई 2018 में एक पक्षीय ढंग से परमाणु समझौते से निकल गया था, जिसके बाद ईरान के विरुद्ध नए प्रतिबंध लगाए गए। इस्लामी गणतंत्र ईरान ने एक साल तक JCPOA के परिप्रेक्ष्य में परमाणु समझौते की पाबंदी की, लेकिन जब उसने देखा कि JCPOA के यूरोपीय सदस्य अपने वचनों को पूरा करने में आनाकानी से काम ले रहे हैं, तो मई 2019 से ईरान ने 5 चरणों में JCPOA की प्रतिबद्धता में कमी को लागू किया।
चीन ने सोमवार को अमेरिका को साफ धमकी दी है कि अगर अमेरिकी प्रतिनिधि सभा की अध्यक्ष नैन्सी पेलोसी ताइवान का दौरा करती हैं तो उसकी सेना चुप नहीं बैठेगी। चीन ने नैन्सी पेलोसी के ताइवान दौरे को लेकर आक्रामक रुख अपनाया है और अपने लड़ाकू विमानों को ताइवान के करीब भेज दिया है। इस बात की आशंका तेज होती जा रही है कि दुनिया को एक और बड़ी जंग का सामना करना पड़ सकता है। ताइवान के मुद्दे पर अमेरिका और चीन का ताइवान तनाव अब एक ऐसे मोड़ पर पहुंच गया है जहां कभी भी जंग के बादल मंडरा सकते हैं। चीन ने सोमवार को अमेरिका को साफ धमकी दी है कि अगर अमेरिकी प्रतिनिधि सभा के अध्यक्ष नैन्सी पेलोसी ताइवान का दौरा करती हैं तो उसकी सेना चुप नहीं बैठेगी।
चीन के बाद अब रूस ने भी अमेरिका को चेतावनी देते हुए कहा है कि अगर नैन्सी पेलोसी ताइवान जाती हैं तो उस क्षेत्र में तनाव और भड़क जाएगा। रूस ने कहा कि अगर पेलोसी विवादित द्वीप पर जाती हैं तो इससे अमेरिका और चीन सीधे टकराव के रास्ते पर आ जाएंगे। रूसी विदेश मंत्रालय की प्रवक्ता मारिया जखारोव ने कहा है कि वाशिंगटन दुनिया में अस्थिरता ला रहा है। हाल के दशकों में एक भी संघर्ष नहीं सुलझाया गया, बल्कि कई ऐसे संघर्षों को उकसाया गया है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। प्रधानमंत्री मोदी ने कहा है कि हिंद महासागर में देशों के बीच अपराध, आतंकवाद, ड्रग्स और तस्करी का खतरा गंभीर है, इसलिए रक्षा और सुरक्षा के क्षेत्र में भारत और मालदीव के बीच करीबी संपर्क और समन्वय पूरे क्षेत्र की शांति व सुरक्षा के लिए अहम है। भारत के प्रधानमंत्री नरेंद्र मोदी ने 4 दिवसीय यात्रा पर दिल्ली पहुंचे मालदीव के राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह से मंगलवार को दोनों देशों के बीच व्यापार और निवेश तथा द्विपक्षीय रणनीति साझेदारी को गति देने के उद्देश्य से विस्तृत वार्ता की। एक उच्च स्तरीय प्रतिनिधिमंडल के साथ सोलिह सोमवार को दिल्ली पहुंचे थे। मालदीव के राष्ट्रपति ने इस मुलाकात में कहा कि भारत के साथ रिश्तों को सबसे अधिक महत्व देता है। हमारे रिश्ते नई ऊंचाइयों पर पहुंचे हैं। मालदीव प्रधानमंत्री मोदी और मैंने आतंकवाद के मुद्दे और समुद्री रक्षा को लेकर चर्चा की। हम आतंकवाद के खिलाफ सभी क्षेत्रों में मिलकर काम करने और आपसी रिश्ते मजबूत करने के लिए प्रतिबद्धता दोहराते हैं।
संयुक्त राष्ट्र संघ के महासचिव ने पूरी दुनिया को परमाणु युद्ध के खतरे से आगाह किया। एंटोनियो गुटेरेस ने NPT की वार्षिक बैठक के अवसर पर कहा है कि विश्व अभी भी परमाणु युद्ध के खतरे की जद में है। उन्होंने कहा कि शीत युद्ध के आरंभ से लेकर अब तक विश्व को परमाणु युद्ध का खतरा इस समय सबसे अधिक है। राष्ट्रसंघ के महासचिव का कहना था कि समीकरणों की एक छोटी सी भूल बहुत बड़ी तबाही का कारण बन सकती है। उन्होंने यूक्रेन संकट, कोरिया प्रायद्वीप के तनाव और पश्चिमी एशिया में पाए जाने वाले तनाव का उल्लेख करते हुए कहा कि परमाणु शस्त्रों का विनाशी इसके प्रयोग न किए जाने की गारंटी बन सकता है। याद रहे कि सन 1970 में NPT लागू हुआ था, जिस पर अब तक 191 से अधिक देश हस्ताक्षर कर चुके हैं।
पाकिस्तान की सेना का एक हेलीकॉप्टर लापता हो गया है, जिस पर कई वरिष्ठ सैन्य अधिकारी सवार थे। फ्रांस प्रेस की रिपोर्ट के अनुसार पाकिस्तान की सेना ने मंगलवार की सुबह एक बयान जारी करके बताया है कि बलूचिस्तान प्रांत में बाढ़ की स्थिति का जायजा लेने और बाढ़ पीड़ितों को सहायता करने के लिए गया सेना का एक हेलीकॉप्टर लापता हो गया है। इस हेलीकॉप्टर पर 6 वरिष्ठ सैन्य अधिकारी सवार थे।
चीन का कहना है कि ईरान के विरुद्ध अमेरिका की अत्यधिक दबाव की नीति अब समाप्त होनी चाहिए। चीन के विदेश मंत्रालय के प्रवक्ता ने कहा है कि परमाणु मुद्दे को लेकर अमेरिका ने ईरान के विरुद्ध संकट उत्पन्न किया है। उन्होंने कहा कि तेहरान के विरुद्ध वॉशिंगटन की अधिक दबाव की नीति समाप्त होनी चाहिए।
विश्व की अन्य शक्तियों के मुकाबले में चीन अफगानिस्तान में तेजी से अपना प्रभाव बना रहा है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार अफगानिस्तान के लिए चीन के राजदूत ने बताया है कि सोमवार को काबुल में आधिकारिक रूप में चीन का दूतावास खुल गया।
अमरीकी राष्ट्रपति जो बाइडन ने अलकायदा के एक प्रमुख एमन अजवाहिरी के ड्रोन हमले में मारे जाने की पुष्टि की है। जो बाइडन ने सोमवार की शाम बताया कि अफगानिस्तान की राजधानी काबुल में अलकायदा प्रमुख जवाहिरी को एक ड्रोन हमले में मार दिया गया। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। मैं हूं अहमद अब्बास। राजनीतिक चर्चा में हम बात करेंगे अमरीकी राष्ट्रपति की ओर से अलकायदा के मुखिया एमन अज़वाहिरी की हत्या के ऐलान की। कार्यक्रम राजनीतिक चर्चा में हम संयुक्त राष्ट्र संघ की उस चिंता के बारे में भी बात करेंगे जो उसने परमाणु हथियारों की बढ़ती संख्या के बारे में व्यक्त की है। भारत में विपक्षी दलों ने सरकार की नीतियों की आलोचना करते हुए महंगाई के मुद्दे पर उसे घेरने का प्रयास किया। ये विषय भी कार्यक्रम राजनीतिक चर्चा में शामिल रहेगा। तो शुरू करते हैं अमरीकी राष्ट्रपति के ऐलान से। अमेरिका के राष्ट्रपति जो बाइडन ने अलकायदा के सरगना एमन अज़वाहिरी की हत्या का ऐलान किया है। जायजा पेश कर रहे हैं कायम रिज़वी।
अमेरिका के राष्ट्रपति ने ऐलान किया है कि काबुल में अमेरिकी ड्रोन के हमले में अलकायदा का प्रमुख एमन अज़वाहिरी मारा गया। अपने बयान में अमरीकी राष्ट्रपति बाइडन ने कहा कि अमरीकियों के विरुद्ध किए जाने वाले बहुत से हमलों का जिम्मेदार एमन अज़वाहिरी अमरीकी ड्रोन हमले में काबुल में मार दिया गया। उन्होंने इस बारे में ट्वीट किया है कि न्याय स्थापित हुआ है। ओसामा बिन लादिन के अमरीकी हमले में मारे जाने के बाद सन 2011 में एमन अज़वाहिरी को अलकायदा का प्रमुख निर्धारित किया गया था। 11 सितंबर 2001 में न्यूयॉर्क और वाशिंगटन में होने वाले हमलों के मुख्य जिम्मेदारों में ज़वाहिरी भी शामिल बताए जाते हैं। इन हमलों में बड़ी संख्या में लोग हताहत और घायल हुए थे। उस समय से अमेरिका एमन अज़वाहिरी को पकड़ने या फिर उसको मारने के लिए प्रयास कर रहा था। उस पर कई करोड़ डॉलर का इनाम भी रखा गया था। अंततः सोमवार को बाइडन ने ज़वाहिरी के मारे जाने की सूचना दुनिया को दी। इसी बीच अलकायदा प्रमुख एमन अज़वाहिरी के मारे जाने के बारे में कुछ शंकाएं व्यक्त की जा रही हैं, जैसे अफगानिस्तान से निकल जाने के बाद अमेरिका को किस प्रकार से ज़वाहिरी के गोपनीय ठिकाने का सटीक पता चला। एक ध्यान योग्य बिंदु यहां पर यह भी है कि ताशकंद में होने वाली बैठक के कुछ दिनों के बाद ज़वाहिरी को काबुल में मारा गया। ये वो बैठक थी जिसमें अफगानिस्तान पर नियंत्रण के बाद पहली बार तालिबान ने सीधे तौर पर अमरीकी अधिकारियों से बात की थी। कुछ जानकार ये भी कह रहे हैं कि हो सकता है कि तालिबान ने ही काबुल में ज़वाहिरी के ठिकाने की पहचान अमरीका को दी हो। یہ بھی کہا جا رہا ہے کہ تاشکند بیٹھک میں امریکیوں کے ساتھ وارتا کے دوران افغانستان کی روکی گئی سمپتی کو آزاد کرانے کے بارے میں بھی طالبان نے امریکیوں سے بات کی تھی۔ اس بات کی بھی سمبھاونا پائی جاتی ہے کہ ہو سکتا ہے کہ امریکہ میں سیز افغانستان کی سمپتی کو آزاد کروانے کے بدلے طالبان نے القاعدہ پرمکھ کے گوپنیہ استھل کی جانکاری امریکیوں کو دے دی ہو۔ وگت میں طالبان اور امریکہ کے بیچ ہونے والے سہیوگ کے دشٹیگت اس وچار کو رد نہیں کیا جا سکتا۔ بہرحال القاعدہ پرمکھ کی ہتیا کی خبر سے امریکی راشٹرپتی اپنی بہت سی آنترک سمسیاؤں پر نینترن کرنے میں کامیاب ہو سکتے ہیں۔ ورتمان سمے میں امریکہ میں ان کی لوکپریتا لگاتار گھٹ رہی ہے۔ ادھر افغانستان سے امریکی سینکوں کی لجا جنک واپسی کے کارن بائیڈن کی کافی بدنامی ہوئی تھی۔ اس خبر سے اس کی بھی کسی سیما تک بھرپائی کی جا سکتی ہے۔ اسی بیچ نیو یارک ٹائمز نے لکھا ہے کہ افغانستان سے امریکی سینکوں کی واپسی کے بعد پہلے ہوائی حملے میں ایمن الزواہری مارا گیا۔ یہ گھٹنا بائیڈن کے لیے ایک پراچارک وجے بھی بن سکتی ہے۔ اس پرکار کی اپلبدھی حاصل کرنے کے لیے ہو سکتا ہے کہ امریکی ادھیکاری افغانستان کی راشٹری سمپتی میں سے کچھ ارب ڈالر طالبان کی جھولی میں ڈال دیں۔
संयुक्त राष्ट्र संघ के महासचिव ने दुनिया में परमाणु हथियारों की बढ़ती संख्या पर गहरी चिंता जताई है۔ نیویارک سے کامران نجف زادے کی رپورٹ پیش کر رہے ہیں روش زیدی۔
ناؤ دی انیشل پوسٹ کولڈ وار۔
سنیکت راج سنگھ کے مہا سچیو کا کہنا ہے کہ پوری دنیا میں 13,000 پرماڑو ہتھیار ایکترت ہو چکے ہیں، جو ایک ایسی غلطی ہے کہ جس سے مانو جاتی پوری طرح تباہ ہو جائے گی۔ پرماڑو نرستری کرن کے وشے پر ایسے سمے میں شکھر سمبیلن ہو رہا ہے کہ جب دنیا میں شیت یدھ کے بعد سے پرماڑو ہتھیاروں کی سنکھیا اپنے उच्चतम स्तर पर पहुंच गई है۔ इस बीच यूक्रेन में जारी संकट के कारण जहां मॉस्को और वाशिंगटन के बीच परमाणु युद्ध की संभावना लगातार बढ़ती जा रही है، वहीं इसका असर शिखर सम्मेलन में मौजूद सदस्यों के बीच बढ़ती दूरियों से भी लगाया जा सकता है۔ हालांकि रूसी राष्ट्रपति पुतिन ने इस सम्मेलन के नाम एक पत्र भेजा था कि जिसमें कहा गया था कि परमाणु युद्ध में किसी की जीत नहीं होगी۔ वहीं दूसरी ओर वे देश जिनके पास परमाणु हथियार मौजूद हैं उन्हें वर्ष 2000 में हुए सम्मेलन में पारित प्रस्ताव के अनुसार अपने परमाणु हथियारों के भंडारों को नष्ट करना था، लेकिन ऐसा बिल्कुल नहीं हुआ۔
इम्पोर्टेंट फॉर अस۔
लेकिन वहीं अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के प्रमुख ग्रोसी ने ईरान में अधिक जांचकर्ताओं को भेजने और उनकी परमाणु प्रतिष्ठानों में अधिक पहुंच की मांग की है۔ बिल्कुल वैसी मांग जैसे अमरीकी विदेश मंत्री ब्लिंकन ने की۔ उन्होंने विश्व में बढ़ते परमाणु तनाव के लिए ईरान को जिम्मेदार ठहराते हुए ईरान पर कई नए प्रतिबंध का ऐलान किया۔ साथ ही उन्होंने परमाणु समझौते में वापसी की मांग भी दोहराई۔
बिस्मिल्लाहिर्रहमानिर्रहीम۔
इस बीच संयुक्त राष्ट्र संघ में ईरान के राजदूत मजीद तख्ते रवांची ने इन सभी बातों का मुंह तोड़ जवाब दिया۔ उन्होंने कहा कि ईरान इस बात पर पूरी तरह बाकी है कि दुनिया से परमाणु हथियारों को खत्म होना चाहिए، लेकिन वे देश जिनके पास परमाणु हथियार हैं वे इस दिशा में क्यों कोई कदम आगे नहीं बढ़ा रहे हैं۔ उन्होंने JCPOA के बारे में कहा कि जब भी आर्थिक हितों के संबंध में ईरान से किया गया वादा पूरा हो जाएगा उसी समय ईरान भी अपनी जवाबी कार्रवाई को रोक देगा۔ परमाणु निरस्त्रीकरण का ये सम्मेलन कोरोना महामारी की वजह से 2.5 साल बाद आयोजित हुआ है۔ न्यूयॉर्क स्थित संयुक्त राष्ट्र संघ कार्यालय से IRIB के लिए नजफजादे की रिपोर्ट۔
بھارت میں وپکشی دلوں نے کانگریس کی آرتھک نیتیوں کو نشانہ بنایا اور دیش میں بڑھتی مہنگائی اور بے روزگاری کا مدعا اٹھایا۔ بیورے کے ساتھ ہمارے سنواددتا شمشاد کاظمی۔
بھارت میں مہنگائی کے مدعے کو لے کر وپکشی دل نرنتر کیندر کی مودی سرکار کو گھیر رہے ہیں۔ संसद में इस मुद्दे पर चर्चा की विपक्ष की निरंतर मांग के बाद कल लोकसभा में कुछ घंटे की चर्चा हुई, जिसके दौरान जहां सत्ता पक्ष के सांसदों ने महंगाई के मुद्दे को लेकर सरकार का बचाव किया और कहा कि देश में ऐसी महंगाई नहीं है जैसी विपक्ष दावा कर रहा है, वहीं विपक्षी दलों ने महंगाई के मुद्दे को लेकर सरकार पर जमकर हमला बोला और कहा कि सरकार की गलत आर्थिक नीतियों के कारण देश की आम जनता बढ़ती हुई महंगाई से त्रस्त है। कांग्रेस के सांसद मनीष तिवारी ने कहा कि नोटबंदी से लेकर जीएसटी तक के सरकार के फैसले से देश का गरीब और मध्यवर्गीय तबका बुरी तरह प्रभावित हुआ है। लोकसभा में इस चर्चा का उत्तर देते हुए केंद्रीय वित्त मंत्री निर्मला सीतारमण ने दावा किया कि भारत का मंदी की चपेट में आने का कोई सवाल ही नहीं है। उन्होंने कहा कि दूसरे देशों की तुलना में भारत की स्थिति बेहतर है। वित्त मंत्री ने कहा कि रूस यूक्रेन संकट, चीन के कई भागों में लॉकडाउन, कोरोना लहर और ओमिक्रॉन आदि के चलते अंतर्राष्ट्रीय व्यापार प्रभावित है, इसके बावजूद सरकार महंगाई को 7% से नीचे रखने की कोशिश कर रही है। उन्होंने कहा कि विपरीत परिस्थितियों के बावजूद पिछले 2 वर्षों में विश्व बैंक, आईएमएफ और अन्य वैश्विक संस्थाओं ने विश्व और भारत की विकास दर का कई बार आकलन किया है और हर आकलन में विश्व की विकास दर अनुमान से कम रही है। उन्होंने कहा कि भारत की भी विकास दर अनुमान से कम रही है, लेकिन सर्वाधिक रही है। वित्त मंत्री के जवाब से असंतुष्ट होकर कांग्रेस के सांसदों ने सदन से वॉकआउट किया। कांग्रेस का कहना है कि वित्त मंत्री का जवाब निराशाजनक है। मनीष तिवारी ने कहा कि सरकार इस प्रकार व्यवहार कर रही है जैसे देश में महंगाई है ही नहीं, जबकि लोग उससे त्रस्त हैं। कांग्रेस के प्रवक्ता और सांसद नासिर हुसैन ने कहा,
कल लोकसभा में फाइनेंस मिनिस्टर का जिस तरह से जवाब आया है, जिस तरह से भारतीय जनता पार्टी या तो पास्ट में जी रही है या नहीं तो फ्यूचर में जीती है, अब जुमलेबाजी करती है, वो प्रेजेंट कंडीशन के बारे में कुछ भी उन्होंने कल कहा नहीं। उन्होंने ये इसका जवाब नहीं दिया कि जीएसटी जिस तरह से खाने पीने के पदार्थों पे लगाया गया वो कम होंगे या नहीं होंगे। उन्होंने इस पे जवाब नहीं दिया कि पेट्रोल डीजल गैस के दाम कम होंगे या नहीं होंगे। उल्टा बीजेपी के बहुत सारे स्पोक्स पर्सन या एमपीज जो बात कर रहे थे पार्लियामेंट के अंदर, वो लगातार डिनायल मूड में थे, वो लगातार ये कह रहे थे कि महंगाई है ही नहीं।
ज्ञात रहे कि सरकार ने हाल ही में ब्रांडेड आटा, दाल, चावल, दूध और दही जैसी वस्तुओं पर 5% जीएसटी की घोषणा की थी। विपक्ष का आरोप है कि मोदी सरकार रोजमर्रा की चीजों पर जीएसटी लगाकर गरीबों का जीवन कठिन बना रही है। महंगाई के मुद्दे पर आज संसद के ऊपरी सदन लोकसभा में भी चर्चा हुई, जहां कांग्रेस ने डॉलर के मुकाबले भारतीय रुपए के गिरते मूल्य पर भी चिंता जताई। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम यहीं पर समाप्त होता है।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अब मुहर्रम के संबंध में पेश हमारा विशेष कार्यक्रम।
दोस्तों, मुहर्रम महीने के मौके पर पेश किए जाने वाले विशेष कार्यक्रमों की एक निकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेरदादी और कायम रिजवी का सलाम स्वीकार कीजिए।
इमाम हुसैन अलैहिस्सलाम ने अपने परिजनों और साथियों के साथ इस्लाम को कयामत तक के लिए अमर बना देने के लिए महान बलिदान दिया। इस रास्ते में इमाम हुसैन किसी भी तरह का बलिदान देने से पीछे नहीं हटे। यहाँ तक कि 6 महीने के दूध पीते बच्चे को भी उन्होंने इस्लाम के लिए कुर्बान कर दिया ताकि इस्लाम बच जाए। इस्लामी कैलेंडर के रजब महीने की 28 तारीख थी और साल था 60 हिजरी कमरी बराबर 6 मई सन 680 ईस्वी। इमाम हुसैन अलैहिस्सलाम अपने परिवार वालों के साथ मक्का के सफ़र पर निकलने ही वाले थे। اسی بیچ انہوں نے کاغذ اور قلم مانگا تاکہ اپنے بھائی محمد بن حنفیہ کے نام وصیت نامہ لکھے۔ اس وصیت نامے کے ایک بھاگ میں لکھا تھا کہ یہ وصیت نامہ حسین ابن علی اپنے بھائی محمد بن حنفیہ کو سونپ رہا ہے، میں حسین اللہ کی ایکتا کی گواہی دیتا ہوں اور یہ کہ اللہ کے علاوہ کوئی ایشور نہیں ہے، میں گواہی دیتا ہوں حضرت محمد صلی اللہ علیہ وآلہ وسلم اللہ کے پیغمبر ہیں، میں گواہی دیتا ہوں کہ سورگ اور نرک ستیہ ہیں اور قیامت کا دن بنا کسی سندیہ کے آئے گا اور اس دن سرو شکتیمان اللہ سبھی مانو جاتی کو پنرجیوت کرے گا۔
ایک شروعات ایشوریہ دوت اور پرلے کے پرتی وصیت نامے میں اپنے وشواس کی ویاخیا کرنے کے بعد امام حسین علیہ السلام نے اپنی یاترا کے ادیشوں کو اس پرکار بتایا، میں مکہ کے سفر پر نکل رہا ہوں، ہے اللہ تو گواہ رہنا اور دوسرے لوگ جان لیں کہ میں مدینہ کو بھوگ یا منورنجن کے لیے نہیں چھوڑ رہا ہوں، نہ ہی میری یاترا کا ادیش ادنڈتا اتیاچار و بھرشٹاچار پھیلانا ہے، بلکہ میری یاترا کا ادیش لوگوں کا اچھائی کی اور نمنترن دینا اور برائی سے روکنا ہے۔ ساتھ ہی میں اس یاترا کے دوران اپنے نانا کی امت سے برائیوں کو دور کرنا چاہتا ہوں، اپنے اس سفر کے ذریعے ایشوریہ قانونوں میرے نانا اور پتا کی پرمپراؤں کو پنرجیوت کرنا چاہتا ہوں۔ تو جو کوئی بھی اس تتھی کو سویکار کرتا ہے اور میرا انوسرن کرتا ہے مانو اس نے ایشور کے مارگ کو سویکار کر لیا ہے، اور جو کوئی میرے اس لکش اور میری اس اچھا کو ماننے سے انکار کرتا ہے تب بھی میں دھیر اور دھڑتا کے ساتھ اپنے سفر کو جاری رکھوں گا۔ جب تک سرو شکتیمان ایشور میرے اور ان لوگوں کے بیچ فیصلہ نہیں کرتا اور وہ سب سے اچھا فیصلہ کرنے والا اور اس سنسار کا مالک ہے، بھائی یہ وصیت نامہ تمہارے لیے ہے اور میں کیول اللہ سے مدد مانگتا ہوں اور اسی پر بھروسہ کرتا ہوں اور ہمیں اسی کی اور لوٹنا ہے۔
امام حسین علیہ السلام کے آندولن کے ادیشوں اور لکشوں کو سمجھنے کے لیے سب سے اچھا اور سب سے وشوسنی راستہ سوئم اس آندولن کے بارے میں ان کے شبد اور انی اماموں دوارا کہے گئے شبد ہیں۔ امام حسین علیہ السلام کے ادیشوں، بھاشنوں، پتروں اور وصیت ناموں کے سنگرہ سے عاشورہ آندولن کے لکشوں اور پریرناؤں کا پتہ چلتا ہے۔ یہ پوری طرح اسپشٹ ہو جاتا ہے کہ امام حسین کے عاشورہ آندولن کا مکھیہ لکش اچھائی کی اور لوگوں کا مارگ درشن کرنا اور برائی سے منع کرنا تھا، ساتھ ہی اسلام دھرم سے ان چیزوں کو باہر نکالنا تھا جو سازشوں کے انترگت اسلام میں شامل کر دی گئی تھیں، بلکہ یہ کہا جائے کہ اسلام پنرجیوت کرنے کے ادیش سے انہوں نے اپنا یہ مشن شروع کیا تھا، کیونکہ اسلام کو مٹانے کی کوششیں پیغمبر اسلام کی آنکھیں بند کرتے ہی شروع ہو گئی تھیں۔ بنی امیہ نے اسلام کے خلاف ودروہ کر دیا، اس کی سیماؤں کو توڑ کر اس کے سارے نیموں کو پارا پارا کر دیا، یعنی اللہ کے پیغمبر حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم دوارا لائے گئے اسلام پر اموی اسلام کا رنگ چڑھا دیا گیا۔ ظلم، بربرتا، درندگی، حیوانیت، اپمان اور رسوائی لوگوں کا بھاگیہ بن چکی تھی، وہ اسلام میں اجیات کال کے قانون لاگو کرنے لگے تھے، کفر، شرک اور پاکھنڈ جیسے خطرناک روگوں کو ہوا دینے لگے تھے، ہر طرف آتنک اور ڈر کا ماحول تھا، ایسا لگ رہا تھا جیسے زمین اور آسمان سب کچھ بدل چکا ہے۔
اتہاس کہتا ہے کہ ابو سفیان حضرت حمزہ کی قبر پر ٹھوکر مار کر ہاسیہ پد اور اپمانجنک لہجے میں کہتا ہے، اسلام کی باغ ڈور اب ہمارے ہاتھ میں ہے، وہ حکومت جس کی ہم اور ہمارے قبیلے والے کامنا کرتے تھے، جسے ہم بھالے و تلوار سے تم سے حاصل نہ کر پائے تھے اور تم نے ہمیں اسلام کے شروعاتی دور میں بدر اور احد جیسی جنگوں میں اپمانت اور پراجت کیا تھا، آج وہ ہمارے بچوں کے ہاتھ میں آ گئی، اٹھو ہے بنی ہاشم کے بزرگ، دیکھو وہ کس طرح سے اس سے کھیل رہے ہیں۔ جیسے کھیل میں گیند ایک دوسرے کے پاس کی جاتی ہے، اور اسی طرح یہ حکومت بھی اپنے بعد ایک دوسرے کے سپرد کر رہے ہیں۔ یہ صحیح ہے کہ اسلامی حکومت ہے، لیکن بادشاہ جاہلیت کے زمانے کی ہے، اس لیے ترنت سبھی سرکاری پدوں پر بنی امیہ کے لوگوں کو نیوکت کر دو۔ دیر نہ کرو کہ کہیں یہ آئی ہوئی حکومت ہمارے ہاتھوں سے نکل نہ جائے۔ اس لیے اتہاس میں ملتا ہے کہ پیغمبر اسلام کے ناتی حضرت امام حسین علیہ السلام مانو اتہاس پر پربھاؤ ڈالنے والے مکھیہ لوگوں میں سے ہیں، جن کے ویکتتو کے پرکٹ اور نہت آیاموں کی پریدھی اسیمت ہے۔ امام حسین علیہ السلام کا مہا آندولن پورے اتہاس میں اتیاچار کے ورودھ سب سے مہتوپورن آندولن ہے۔ یہ بھویہ و ایتیہاسک سنگھرش اتیاچاروں اور اموی شاسکوں کے کال میں دھرم میں باہر سے شامل کیے گئے وشیوں کے ورودھ تھا۔ اس لیے امام حسین علیہ السلام نے اپنے اتی ملیوان پران کی آہوتی دے کر دھرم سے بدعت ارتات باہر سے شامل کیے گئے وشیوں کو نکال کر سوریہ کے سمان چمکتے اسلام کے مکھڑے کو لوگوں کے سامنے پیش کیا، جو بدعت کے بادلوں کے پیچھے چھپ گیا تھا۔
امام حسین علیہ السلام نے اس کال میں امامت کے دائتو کو سنبھالا جب اسلامی جگت پر دھارمک اور راجنیتک بھرشٹتا پھیلتی جا رہی تھی۔ اس کال میں ہر اور شڈینتر اور دھارمک ڈھونگ پھیلا ہوا تھا، اور دھرم میں الگ سے وشیوں کو شامل کیا جا رہا تھا۔ تتکالین اموی شاسک حضرت علی کے ساتھیوں کو شہید کر رہا تھا، ادھارن سوروپ حجر بن ادے تتھا حضرت علی علیہ السلام کے کچھ اور گنے چنے نشٹھاوان ساتھیوں کو۔ معاویہ نے بہانے سے تتکالین اسلامی جگت کے کیندر شام میں بلوایا۔ جب وہ وہاں پہنچے تو ان سے حضرت علی کو اپ شبد کہنے کو کہا تتھا ان سے ورکتتا کی گھوشنا کرنے کے لیے کہا گیا، کندو حضرت علی کے ان نشٹھاوان ساتھیوں نے اس کے جواب میں کہا، جو تم ہم سے چاہتے ہو اس کے مقابلے میں گرم تلوار کھانا ہمارے لیے آسان ہے۔ یہ جواب سن کر معاویہ کے سپاہیوں نے حضرت علی کے ان نشٹھاوان ساتھیوں کو شہید کر دیا۔
اس سمویدنشیل پرستھتی میں امام حسین علیہ السلام اموی شاسک معاویہ دوارا اسلام میں شامل کی گئی نئی باتوں کے ورد ڈٹ گئے۔ اس دکھد گھٹنا کے پشچات امام حسین علیہ السلام نے معاویہ کو کڑا خط لکھا، اور حجر کی شہادت تتا مومنوں پر معاویوں کے اتیاچار کی کڑی بھرسنا کی۔ اموی شاسکوں کی پرشاسنک نیتی ہی بھید باؤ اور اتیاچار پر آدھارت تھی۔ جنتا کے ساتھ معاویہ کے درباریوں کے ویوہار کی سمیکشا سے یہ تتھیہ سامنے آتا ہے کہ وہ جنتا کو نیونتم مہتو بھی نہیں دیتا تھا، بلکہ کیول اپنے اور اپنے آس پاس کے لوگوں کے لیے سکھ سویدھا مہیا کرنے اور دھن سمپتی بٹورنے میں لگا رہتا تھا۔
اسی واستوکتا کو امام حسین علیہ السلام نے اپنے شبدوں میں کچھ اس پرکار سے بیان کیا ہے، ہم غلطیوں، سمسیاؤں اور ایشوری آدیشوں کی اوہیلنا کے کال میں ہیں، بھلائی کا دور دور تک نام و نشان نہیں ہے، سداچاری اپمانت ہو رہے ہیں اور مورکھ شاسک بنے ہوئے ہیں، انہیں سمان پراپت ہے، لوگوں میں کوئی نہیں جو دوسروں کو برائی سے دور کرنے کا اپدیش دے رہا ہو، کلین داسوں کے داس بن گئے ہیں، اس لیے کلین لوگوں کا اب کوئی مہتو ہی نہیں رہ گیا ہے۔ امام حسین علیہ السلام کو نہ تو ستا سے اور نہ ہی سنسار کا موہ تھا، بلکہ وہ ساماجک نیائے اور ایشوری آدیشوں کا کریانوین چاہتے تھے۔ امام حسین علیہ السلام کا یہ ماننا تھا کہ سچا مارگ درشک وہی ہے جو ایشوری کتاب قرآن کے آدیشوں کا پالن کرے اور نیائے کی استھاپنا میں آگے آگے رہے۔ وہ ستیہ کا پالن کرتے ہوئے سوئم کو ایشور کے آدیشوں کے آگے سمرپت کر دے، کنتو اس سمے اسلامی جگت کے نیتتو کی لگام ان لوگوں کے ہاتھوں میں تھی جو ستا کو سانسارک بھوگ ولاس کی پراپتی تتھا سماج میں بھرشٹاچار پھیلانے کے لیے چاہتے تھے۔ امام حسین علیہ السلام اس بات سے بہت دکھی تھے کہ اموی شاسن نے لوگوں کی جان مال اور اس سے ادھک مہتوپورن ان کے وچاروں کو پنگو بنا دیا تھا۔
امام حسین علیہ السلام ایک ستھان پر ایشور سے پرارتھنا میں ستہ کے کھیل سے دوری کی گھوشنا کرتے ہوئے اپنے ادیش کا ان شبدوں میں الیکھ کرتے ہیں، ہے پربھو تو جانتا ہے کہ جو ہم کر رہے ہیں وہ لوگوں پر ورچسو جمانے و سنسار کی ملیہین و مٹ جانے والی وستوؤں کی پراپتی کے لیے نہیں ہے، بلکہ اس کا ادیش تیرے دھرم کی نشانیوں کو سپشٹ کرنا اور تیری بھومی پر سدھار کرنا ہے، تاکہ تیرے پیڑت بندوں کو سکھ ملے اور وہ تیرے انیواریہ و غیر انیواریہ آدیشوں کا پالن کریں۔
ہے لوگوں، یدی تم نے ہماری سہایتا نہیں کی تو اتیاچاری اور بھی تم پر حاوی ہو جائیں گے، اور تمہارے پیغمبر دوارا انسانوں کو اندھکار سے نکالنے کے لیے جلائے گئے چراغ کو بجھانے کے پریاس کریں گے۔ امام حسین علیہ السلام نے لوگوں کو بھلائی کی اور بلانے اور برائی سے دور رہنے کا اپدیش دینے میں سنکوچ سے کام نہیں لیا۔ انہوں نے کربلا کے میدان میں جب وہ شتروؤں کے گھیرے میں تھے تب اپنے جیون کے انتم شڑوں میں لوگوں کو نصیحت کرتے ہوئے کہا تھا کہ ہے لوگوں، میری باتوں پر دھیان دو، مجھ سے مت لڑو، نسندیہ میرا مالک قرآن بھیجنے والا ایشور ہے، وہ سداچاریوں کا ابھیبھاوک ہے، اور اب میرے ونش کو سمجھو کہ میں کون ہوں۔ تم لوگ ہوش میں آ جاؤ، آتمنتھن کرو، کیا تمہارے لیے اچت ہے کہ میری ہتیا کرو اور میرے سمان کی اندیکھی کرو؟
دوستو، امام حسین علیہ السلام نے اپنے جیون کے انتم شن تک ستیہ کا آہوان کیا اور پوری مانو جاتی کے لیے اتیاچار و اسطیہ سے سنگرش کے اپنے سندیش کو امر بنا دیا اور کہا، کیا نہیں دیکھتے کہ ستیہ کی اندیکھی ہو رہی ہے اور اسطیہ سے نہیں رکا جا رہا ہے؟ اس پرستھتی میں مومن کے لیے ایشور سے بھینٹ کی اتسکتا آوشک ہے۔ میں اس پرستھتی میں مرتیو کو کلیان اور اتیاچاریوں کے ساتھ جیون کو اپمان کے سوا کچھ اور نہیں سمجھتا۔ انتتا امام حسین علیہ السلام نے شہادت کا جام پی کر اپنے کرتویہ کو پورا کیا۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شوتاؤ، اب پرستت ہے ہماری سبھا کا انتم کارکرم قرآنی قصے۔
दोस्तों, साप्ताहिक कार्यक्रम कुरानी किस्से की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार करें। आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह मरियम की 13वीं और 84वीं आयतें कब नाजिल हुई थी।
दोस्तों, मुसलमानों और काफिरों के बीच होने वाली पहली जंग का नाम जंगे बद्र है। जंगे बद्र में काफिरों की संख्या मुसलमानों की संख्या से 3 गुना अधिक थी। इस प्रकार काफिरों की सेना मुसलमानों की सेना के मुकाबले में बहुत अधिक हथियारों से लैस थी, परंतु इस युद्ध में महान ईश्वर की मदद से मुसलमानों की विजय हुई और काफिरों की हार हुई, जबकि काफिरों को अपनी संख्या और अपनी सैन्य तैयारी पर बड़ा घमंड था। जंग बद्र में मुसलमानों को जो विजय मिली उस पर विस्तृत पैमाने पर न केवल प्रसिद्ध व पवित्र नगर मक्का बल्कि मदीने में भी प्रतिक्रिया दिखाई गई।
मुसलमानों को इस जंग में जो ऐतिहासिक विजय मिली थी उस पर काफिरों, अनिकशरवादियों, मुनाफिकों और यहूदियों को विश्वास नहीं आ रहा था और वे स्वयं कहते थे कि उनके समझ में नहीं आ रहा है कि क्या कहें। उनके आश्चर्य की एक वजह यह थी कि मारे जाने वालों में कुरैश के कुछ योद्धाओं के नाम भी शामिल थे। खजरज कबीले के अलावा जब दूसरे लोगों को मुसलमानों की जीत की खबर मिली तो लोग बहुत खुश हुए। उन्होंने स्वयं को मुसलमानों की सेना के पास पहुंचाकर पैगंबर इस्लाम को बधाई दी और उन लोगों ने शर्मिंदगी जाहिर की जो इस युद्ध में भाग न ले सके थे और इसके लिए उन्होंने पैगंबर इस्लाम से माफी मांगी।
यहूदियों और मुनाफिकों ने जब काफिर सेना के गिरफ्तार लोगों के हाथ बंधे देखा तो जिल्लत और अपमान का एहसास किया। जंग बद्र में मुसलमानों को जो माल गनीमत मिला था उसे देखकर बहुत से लोग तमन्ना कर रहे थे कि काश जंग बद्र में पैगंबर इस्लाम के साथ होते। सारांश ये कि बहुत से लोग जंग बद्र में प्राप्त होने वाले माल गनीमत को देखकर युद्ध में भाग लेने की तमन्ना कर रहे थे, परंतु महान ईश्वर ने पवित्र कुरान के सूरह अनफाल को नाजिल करके माल गनीमत को मुसलमानों के मध्य बांटने का नया प्रस्ताव व तरीका पेश किया।
मुसलमान हमेशा पैगंबर इस्लाम की सेवा में आते और उनसे युद्ध में प्राप्त होने वाले माले गनीमत के बारे में सवाल करते थे। पवित्र कुरान के सूरह अनफाल की आयत नंबर 83 में महान ईश्वर कह रहा है कि आपसे अनफाल के बारे में सवाल करते हैं तो कह दीजिए कि अनफाल व माले गनीमत अल्लाह और पैगंबर का है, तो अल्लाह से डरो, अपने बीच सुधार करो और अल्लाह और पैगंबर के आदेशों का पालन करो अगर तुम मोमिन हो।
दोस्तों, महान ईश्वर ने पहली बार जंग में मिलने वाले माले गनीमत को अनफाल के नाम से याद किया है और कहा है ये माल गनीमत अल्लाह और पैगंबर का है ताकि वे जो भी चाहें इसके बारे में फैसला लें। और इस आयत में महान ईश्वर ने मुसलमानों को संबोधित करते हुए कहा है कि अगर मोमिन हो तो अल्लाह और रसूल के आदेशों का पालन करो। इस आधार पर जो भी माल गनीमत को अपने साथ ले गए थे वे उसे वापस करने पर बाध्य हो गए।
जंग में जो चीजें दुश्मन और उसकी सेना से प्राप्त होती है उसे माले गनीमत कहा जाता है और माले गनीमत का संबंध युद्ध में भाग लेने वाले इस्लामी योद्धाओं से होता है। पवित्र कुरान के सूरह अनफाल की 41वीं आयत के अनुसार माले गनीमत का 5वां हिस्सा खुम्स के रूप में इस्लामी शासक के अधिकार में होना चाहिए। इस आयत के आरंभ में महान ईश्वर कहता है और जान लो कि तुम्हें जिस प्रकार का भी माल गनीमत मिल जाए तो उसका 1/5 ईश्वर, उसके रसूल के करीबी रिश्तेदारों, यतीमों, मिस्किनों और रास्तों में रह जाने वालों के लिए है। उसके बाद महान ईश्वर बल देकर कहता है कि अगर तुम अल्लाह पर और जो कुछ हमने बद्र के दिन अपने बंदे पर नाजिल किया उस पर ईमान रखते हो तो इस पर अमल करो और उसके आदेश के समक्ष नतमस्तक रहो।
यहाँ पर इस बिंदु पर ध्यान देना जरूरी है कि सूरह अनफाल की 41वीं आयत में महान ईश्वर मोमिनों को संबोधित कर रहा है, क्योंकि इस आयत में जंग में मुजाहिदों को मिलने वाले माल गनीमत की बात कर रहा है और ये बात ज्ञात है कि इस्लामी मुजाहिद मोमिन होता है। साथ ही महान ईश्वर ये भी कह रहा है कि अगर अल्लाह और उसके रसूल पर ईमान रखते हो,
اس کا یہ مطلب ہے کہ جو بھی جنگ میں بھاگ لے رہا ہے ضروری نہیں ہے کہ وہ مومن بھی ہو اور اللہ اور رسول پر ایمان بھی رکھتا ہو۔ جنگ میں اگر بھاگ لینے والے کا مومن ہونا ضروری ہوتا تو مہان ایشور یہ نہ کہتا کہ اگر اللہ اور رسول پر ایمان رکھتے ہو۔ جنگ میں بھاگ لینے والے کے لیے ضروری نہیں ہے کہ اس نے اللہ اور رسول کے پریم میں اور ان کے آدیش کی وجہ سے جنگ میں بھاگ لیا ہو، بلکہ ہو سکتا ہے کہ اس نے کسی دوسرے لقب سے جنگ میں بھاگ لیا ہو۔
دوستو، یہاں پر اس بات کا الیکھ کرتے چلیں کہ اسلام دھرم میں اللہ کی راہ میں جہاد و دھرم یدھ کی بہت فضیلت بیان کی گئی ہے۔ مہانیشور پوتر قرآن کے سورہ توبہ میں فرماتا ہے، جو حاجیوں کو پانی پلاتا ہے اور جو مسجد الحرام کا نرمان کرتا ہے، کیا وہ اس ویکتی کے برابر ہے جو اللہ اور پرلے کے دن پر ایمان لایا اور اللہ کی راہ میں جہاد کیا؟ نہیں، دونوں برابر نہیں ہیں، اور اللہ ظالم و اتیاچاری قوم کا مارگدرشن نہیں کرتا۔ جو لوگ ایمان لائے اور پلائن کیا اور اللہ کی راہ میں جان و مال سے جہاد کیا، واسطہ میں مہان ایشور کے نکٹ ایسے لوگوں کا بہت اونچا استھان ہے اور ایسے لوگ مارگدرشن پراپت کرنے والے ہیں۔
جو ویکتی مہان ایشور کی راہ میں جہاد کرتا ہے اس کی فضیلت کے بارے میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم فرماتے ہیں، ایشور تین لوگوں کو دوست رکھتا ہے جو راتوں کو اٹھ کر اس کی کتاب کی تلاوت کرتا ہے، دائنے ہاتھ سے صدقہ و دان دیتا ہے اور بائیں ہاتھ سے اسے چھپاتا ہے، اور وہ ویکتی جو اس گروہ و دل کے ساتھ اللہ کی راہ میں جہاد کے لیے جاتا ہے جو موقع ملنے پر بھاگ جاتا ہے، پرنتو وہ دشمنوں کے مقابلے میں ڈٹا رہتا ہے۔
اللہ کی راہ میں جہاد کرنے والوں کی فضیلت کے بارے میں حضرت امام رضا علیہ السلام فرماتے ہیں، جنت میں ایک دروازہ ہے جس کا نام مجاہدوں کے نام پر رکھا گیا ہے، اور اللہ کی راہ میں جہاد کرنے والے اسی دروازے سے جنت میں داخل ہوں گے اور فرشتے ان کا سواگت کریں گے۔ جہاد کی فضیلت میں بس اتنا ہی کافی ہے کہ مہان ایشور نے پوتر قرآن میں جہاد کو اپنے ساتھ لین دین و ویاپار بتایا ہے۔ اسی پرکار مہان ایشور نے جہاد کو اپنی دوستی کا کارن بتایا ہے۔
مہان ایشور پوتر قرآن میں کہتا ہے کہ اس نے مومنوں کی جان مال کو خرید لیا ہے اور اس کے بدلے میں انہیں وہ سورگ دے گا۔ مومن ایشور کی راہ میں جنگ کرتے ہیں، مارتے ہیں اور مارے جاتے ہیں، اور ایشور نے تورات، انجیل اور قرآن میں جو وعدہ کیا ہے وہ حق و سچ ہے، اور کون ہے جو ایشور سے بہتر اپنے وعدے پر عمل کرے گا، اور جو سودا اللہ سے کیا ہے یہ بہت بڑی کامیابی ہے۔ کتنے خوش نصیب وہ لوگ ہیں جو اپنے پالنہار کے آدیشوں کے سمکش نتمستک رہتے ہیں۔
مہان ایشور ان لوگوں کو دوست رکھتا ہے اور اس سے پریم کرتے ہیں جو اس کی راہ میں سیسا پلائے دیوار کی بھانتی مضبوطی سے ڈٹے رہتے ہیں اور لڑتے ہیں۔ جو لوگ مہان ایشور کی راہ میں جہاد کرتے ہیں اور جہاد کرتے کرتے اس کی راہ میں شہید ہو جاتے ہیں، ایسے لوگوں کا مہان ایشور کی نظر میں وشیش درجہ و سمان ہے۔ مہان ایشور پوتر قرآن میں کہتا ہے کہ جو لوگ ایشور کی راہ میں مارے جاتے ہیں انہیں مردہ نہ سمجھو، بلکہ وہ زندہ ہیں اور اپنے پالنہار کی اور سے روزی پاتے ہیں۔
پوتر قرآن کی آیتوں اور حدیثوں کی روشنی میں دیکھا جائے تو شہیدوں کا بہت اونچا استھان ہے، اس پرکار سے کہ سورگ میں ان کا استھان پیغمبر اسلام کے پاس ہوگا اور پرلے کے دن وہ پیغمبروں کی قطار میں کھڑے ہوں گے۔ پیغمبر اسلام نے شہیدوں کی فضیلت کے بارے میں فرمایا ہے کہ ایشو نے شہیدوں کی سات فضیلوں کو گنوایا ہے۔ پہلی فضیلت یہ ہے کہ شہید کی بدن سے نکلنے والے خون کی پہلی بوند اس کے سمست گناہ معاف کر دیے جائیں گے۔
بہرحال جو لوگ جنگ میں بھاگ لیتے ہیں اور جنگ میں جو مال غنیمت پراپت ہوتا ہے اس کے وترن میں بھی پیغمبر اسلام پورے نیائے سے کام لیتے تھے اور سب کے ساتھ سامان ویوہار کرتے اور کسی پرکار کے بھید بھاؤ سے کام نہیں لیتے تھے۔ पवित्र कुरान की आयत के अनुसार मुसलमानों का दायित्व है कि साल भर के खर्च के अलावा जो माल बच जाए उसमें से वे पांचवा हिस्सा निकालकर पैगंबर इस्लाम की सेवा में पेश कर दें, ताकि पैगंबर इस्लाम जहां भी मुनासिब समझे वहां खर्च करें। परंतु ये बात कुछ मुसलमानों को पसंद नहीं आई। उन्होंने कहा कि यह कौन सी बात है कि हम अपनी मेहनत की कमाई का पांचवा हिस्सा दे दें ताकि गरीबों और जरूरतमंदों पर खर्च किया जाए। पैगंबर इस्लाम को चाहिए कि वे गरीबों से कहें कि वे भी मेहनत करें और दूसरों का मोहताज न बने।
दोस्तों, ये वो समय था जब पैगंबर इस्लाम की ओर से एक व्यक्ति लोगों से खुम्स व ज़कात वसूल करने के लिए गया था। तो लोगों ने कहा, पैगंबर इस्लाम ने हमें जिहाद का हुक्म दिया, हमने जिहाद किया। नमाज पढ़ने के लिए कहा, हमने नमाज पढ़ी। रोज़ा रखने के लिए कहा, हमने रोज़ा रखा। अब ये कौन सा आदेश है कि हम अपने माल के पाँचवें हिस्से को भी दे दें? ये वो मौका था जब पवित्र कुरान के सूरह मरियम की आयत नंबर 83 और 84 नाजिल हुई। इन आयतों में महान ईश्वर कह रहा है, क्या आप नहीं जानते कि हमने शैतानों को काफिरों पर मुसल्लत कर रखा है ताकि वे काफिरों को गुनाह के लिए उकसाएं? तो उनके खिलाफ जल्दबाजी न कीजिए, हम उनके दिन गिन रहे हैं।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। हमें अनुमति दें।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज़। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम कुरानी किस्से, और अब समय मुख्य समाचारों के सारांश का। विदेश मंत्री ने कहा है कि अमेरिकी ये न सोचें कि दबाव और प्रतिबंध से वे विश्वता ले लेंगे। मालदीव के राष्ट्रपति ने कहा है कि उनका देश भारत का सच्चा दोस्त है और रहेगा। चीन के बाद रूस ने भी अमेरिका को चेतावनी दी है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभ रात्रि।